घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 102.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। प्रदेश नम्बर 7 आन्तरिक पर्यटन प्रवर्धनका लागि हाम्रो प्रदेश राम्रो प्रदेश भन्ने नाराका साथ पर्यटन सम्बन्धी गतिविधि सञ्चालन हुने। आज कञ्चनपुरमा बाढी कृत्रिम नमुना अभ्यास गरियो। डडेलधुरामा सूचनाको हकको प्रभावकारी रूपमा कार्यान्वयन नभएको पत्रकारहरूको गुनासो। लुटीका ग्रामीण भेगबाट वन्यजन्तुको चोरी सिकारी गर्ने क्रम बढ्दै। 6 दिने भ्रमणका लागि प्रधानमन्त्री ओली बेजिङ प्रस्थान। सरकार अधिनायक बातर्फ उन्मुख भएको काङ्ग्रेस शीर्ष नेताको आरोप। र विश्वकप फुटबलमा पहिलो चरणका खेल आज सकिँदै। अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 आन्तरिक पर्यटन प्रवर्धनका लागि हाम्रो प्रदेश राम्रो प्रदेश भन्ने नाराका साथ पर्यटन सम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ। प्रदेश सरकारले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष 2075-76 बजेट तथा कार्यक्रममा उक्त प्रदेशमा पर्यटक स्तरको परिवर्धन र विकास गर्न पर्यटन बोर्ड स्थापना गरी पर्यटनका गतिविधि सञ्चालन गर्ने उल्लेख गरिएको छ। यसका लागि प्रदेशका 9 जिल्लामा पर्यटनका पूर्वाधार पहिचान तथा निर्माणका लागि 16,50,00,000 रुपियाँ विनियोजन गरियो। यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेती लगायतका नदीमा ऱ्याफ्टिङ, जलयात्रा र पहाडी जिल्लामा प्याराग्लाइडिङ जस्ता क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको रहेको छ। नेपालको सबैभन्दा लामो तथा बढी पानीको सतह भएको कर्णाली नदीको कैलाली चिसापानीदेखि टिकापुरसम्मको भागमा जलयात्राका लागि निकै उपयुक्त देखिएको छ। यद्यपि अहिलेसम्म यो नदीमा व्यावसायिक रूपमा जलयात्रा सञ्चालन हुन सकेको छैन। प्रदेश सरकारको बजेट नीति कार्यक्रममा प्रदेशका महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक पर्यटनको प्रवर्धन, पूर्वाधार विकास गर्ने नीति अनुरूप सम्भाव्यता अध्ययनभई पहिचान तथा धार्मिक पर्यटनको करिडोरको पूर्वाधार विकास गर्ने समेत उल्लेख गरिएको छ। धार्मिक एवं पर्यटकीय स्थल खप्तड क्षेत्रको प्रवर्धन गरी पर्यटनको विकास एवं रोजगारीका लागि अवसर सिर्जना गरी खप्तड बाहिरी रिङ रोड आयोजना सञ्चालन गर्ने पनि बजेटमा राखिएको छ। आज कञ्चनपुरमा बाढी कृत्रिम नमुना अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 11 भुजेलामा महाकाली नदीमा बाढी कृत्रिम नमुना अभ्यास गरिएको हो। बाढी आएका बेला घाइतेहरूको उद्धार कसरी गर्न सकिन्छ भनेर नमुना अभ्यास गरिएको हो। बाढी कृत्रिम नमुना अभ्यासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेड क्रस सोसाइटीका प्रतिनिधि, एनएनएसडब्ल्युए, हेल्प नेपाल, निर्स नेपाल तथा अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बाढी कृत्रिम नमुना अभ्यासमा विपदमा बेला सुरक्षा निकाय तथा विभिन्न सरकारवाला निकायहरूबीच कसरी सहकार्य गरी उद्धार गरिन्छ भन्नेबारे अभ्यास गरिएको छ। बाढी आएका बेला घाइतेलाई छिटो उद्धार कसरी गर्न सकिन्छ भनेर पूर्व तयारी गर्न बाढी कृत्रिम नमुना अभ्यास गरिएको नेपाल रेड क्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीले बताउनुभयो। त्यसै गरी बाढी कृत्रिम नमुना अभ्यासले नदीमा पानीको सतह बढेको कसरी थाहा पाउने र बाढीबाट जोगिनका लागि के गर्न सकिन्छ भनेर सिकाएको भुजेलका स्थानीय मनवीर सुनारले बताउनुभयो। क्रममा जिल्ला खानेपानी समितिले बाढीका बेला बाढी पीडितहरूलाई शुद्ध खानेपानी कसरी प्रदान गर्न सकिन्छ भनेर नमुना अभ्यासद्वारा जानकारी दिएको थियो। डडेलधुरामा सूचनाको हकको प्रभावकारी रूपमा कार्यान्वयन नभएको पत्रकारहरूले गुनासो गरेका छन्। नेपाल पत्रकार महासङ्घ डडेलधुरा शाखाले मङ्गलबार सदरमुकाममा आयोजना गरेको सूचनाको हकको प्रभावकारी कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्लास्थित पत्रकारहरूले यस्तो गुनासो गरेका हुन्। संविधानले आम नागरिकका लागि सूचनाको हक सुनिश्चित गरे पनि डडेलधुरामा सूचना पाउन निकै कठिन हुने गरेको पत्रकारहरूको गुनासो रहेको छ। प्रेस चौतारीका केन्द्रीय सदस्य नवराज भण्डारीले पत्रकारहरूले पाउनुपर्ने सूचनाहरू पनि नपाइरहेको बताएका छन्। उनले सरकारी कार्यालयका वेबसाइटहरू पनि अपडेट नहुने गरेको बताएका छन्। नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य छत्र साउदले कार्यालयहरूमा सूचना माग्न जाँदा आलटाल गर्ने गरेको बताएका छन्। स्थानीय तहहरूमा सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि स्थानीय स्तरमै अन्तर्क्रियाहरू गर्नुपर्नेमा उनको जोड रहेको छ। नेपाल पत्रकार महासङ्घ डडेलधुराका पूर्व अध्यक्ष राम धामीले सूचनाको हक कार्यान्वयन फितलो हुँदा निर्धारित समयमा सूचना सम्प्रेषण गर्न नसकिएको गुनासो गरेका छन्। नेपाल पत्रकार महासङ्घ डडेलधुरा शाखाका अध्यक्ष मानबहादुर साउदले पत्रकारहरूले नै सूचनाहरू सहज रूपले नपाइरहेको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले आम नागरिक र पत्रकारहरूलाई सहज रूपले सूचनाहरू प्रवाह गर्न नसकिरहेको भनाइरहेको छ। जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ डडेलधुरा शाखाका सदस्य ललित बोहराले गर्नुभएको थियो। प्रदेश नम्बर 7 मा सवारी चालक अनुमति पत्र वितरण तथा सवारी खरिदमा वृद्धि भएसँगै यातायात व्यवस्था कार्यालय सेतीले 4 वर्षको अवधिमा दोब्बरले राजस्व वृद्धि गरेको छ। आर्थिक वर्ष 2071-72 15,85,83,452 रुपियाँ राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय सेतीले आर्थिक वर्ष 74-75 जेठ मसान्तसम्म 33,64,67,212 रुपियाँ सङ्कलन गरेको छ। यातायात कार्यालयले सबैभन्दा बढी सवारी करबाट राजस्व सङ्कलन गर्दै आएको छ। आर्थिक वर्ष 71-72 सवारी करबाट 12,72,74,115 रुपियाँ आमदानी गरेको कार्यालयले आर्थिक वर्ष 2074-75 जेठ मसान्तसम्म त्यसको करिब दोब्बरले वृद्धि गरी 22,65,17,107 रुपियाँ आमदानी गरेको छ। त्यस्तै आर्थिक वर्ष 2071-72 सवारी इजाजत दस्तुरबाट 2,04,03,94 रुपियाँ आमदानी गरेकोमा 74-75 जेठ मसान्तमा 7,92,06,571 रुपियाँ राजस्व सङ्कलन गरेको छ। त्यस्तै यातायात क्षेत्रको आमदानीमा पनि 4 वर्षको राजस्व सङ्कलनमा भत्तै वृद्धि भएको छ। आर्थिक वर्ष 71-72 90,06,905 रुपियाँ आमदानी गरेकोमा 74-75 जेठ मसान्तसम्म 2,29,92,309 रुपियाँ आमदानी गरेको छ। विगतको द्वन्द्वबाट पीडित बनेका तर राज्यले परिपूरण गर्न नसकेका कञ्चनपुरका द्वन्द्व पीडितहरूको धारणा समेटिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
सशस्त्र द्वन्द्वको अन्त भई मुलुकमा गणतन्त्र स्थापना भएको पनि 11 वर्ष पुगेको छ। तीनै तहको निर्वाचन सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको अवस्थामा छ। तर त्यही गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धमा परि राज्य पक्ष र विद्रोही पक्षबाट पीडित भएकाहरूको अवस्थामा भने कुनै सुधार आएको छैन। कतिपयले अहिलेसम्म सरकारबाट परिपूरण नपाएको अवस्था छ। सशस्त्र द्वन्द्वमा पीडित हुनेहरूका लागि भनेर सरकारले विभिन्न आयोग गठन नगरेको पनि होइन। तर पनि परिपूरण दिने सवालमा भने अझै पनि वास्तविक पीडितहरूले परिपूरण नपाएको बताउनुहुन्छ कञ्चनपुरकी द्वन्द्व पीडित महिला सीता बोहरा।
छैन, अब कसैलाई दिएकै छैन त लाग्ने कसरी। हामीहरूलाई परिपूर्ण विभिन्न किसिमका चाहिँ आयोगहरू बने। हामी द्वन्द्व पीडितको नाममा चाहिँ खरबौँ रुपियाँहरू लुटिए। त्यो चाहिँ राष्ट्रको ढुकुटी चाहिँ रित्यो। आयोगहरू बनाउँदाखेरि हामी पीडित त जो ठाउँमा थियौँ त्योभन्दा अझ केही कदम पछाडि छौँ र अगाडि ल्याएको चाहिँ हामीहरूले महसुस गर्ने चाहिँ गई पनि ठाउँ भएको छैन।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र राज्य पक्षको दोहोरो भिडन्तमा परि दैजिकी मथुरा पन्तको श्रीमानको मृत्यु भएको थियो। उनले सरकारबाट 10 लाख रुपियाँको परिपूरण वा राहत पनि प्राप्त गरिन्। तर त्यो 10 लाखले आफू र छोरीको जीवन धान्नमा खासै सहज नभएको गुनासो पोख्छिन्। कञ्चनपुर दैजिकी मथुरा पन्त
के परिपूर्ण भन्ने 10 लाख राहत दिए त्यो राहत सिद्धिहाल्यो, अब के गरौँ कसो गरौँ भन्ने धारणा छु। एउटा छोरी छ, त्यसलाई पनि पढाउन धौधौ भइहाल्छ, के भन्ने। निको प्रब्लम भयो, आफू बिमारी भएर काठमाडौँ 3-4 लाख रुपियाँ त्यहीँ सिद्धियो, बल्ल बल्ल बाँचिया छ। त्यो 10 लाख भनेको के होइन अहिलेको लागि, यो जमानाको लागि के होइन 10 लाख भने। केही परिपूर्ण हामीलाई सन्तुष्टै भएको छैन। त्यो पैसाले कहाँ हुन्छ, भोलि हाम्रो बालबच्चाहरू उच्च शिक्षा पढ्न हामीले कसरी पढाउने। सरकारले साँच्चीकै त्यो 10 लाखमा हामीलाई भुलाउन खोजे, भुलाउन बाटो मात्र हो, अरू के होइन।
स्थानीय शान्ति समिति कञ्चनपुरको रेकर्ड अनुसार सशस्त्र द्वन्द्वमा कञ्चनपुर जिल्लामा ज्यान गुमाउनेको संख्या 307 जना, बेपत्ता 50 जना, विस्थापित 179 जना, सम्पत्ति क्षति भएकाहरू 114 जना, घाइते 12 जना, थुनामा बसेका 96 जना, सवारी साधन क्षति भएका मानिसहरू 12 जना, अङ्ग भङ्ग घाइते भएका 50 जना र अपहरणमा पर्नेहरू 9 जना रहेका छन्। तर यी सबैजना मध्ये धेरैजनाले भने सरकारका तर्फबाट राहत नपाएको बताउनुहुन्छ शान्ति समिति कञ्चनपुरका शाखा अधिकृत तर्कराज भट्ट।
द्वन्द्व पीडितहरू सबैले राहत प्राप्त गरिसकेको अवस्था आजका दिनमा पनि छैन। मलाई लाग्दछ आज 10 वर्ष भयो मन्त्रालय नै स्थापना भएको र आज मन्त्रालय गृह मन्त्रालय अन्तर्गत मर्ज गरिएको छ र स्थानीय शान्ति समितिका काम कारवाहीहरू पनि अलिकति साँगुरो पारामा राखिएको छ, तर पनि आज चाहिँ यी द्वन्द पीडितहरूले सबैले राहत प्राप्त गर्न सकेको छैन।
देशमा परिवर्तन ल्याउने क्रममा कोही प्रत्यक्ष त कोही अप्रत्यक्ष रूपमा लागि परे, ठुलै क्रान्ति पनि भयो। देशमा परिवर्तन भई लोकतन्त्र स्थापना भएर नयाँ संविधान जारी भई नयाँ सरकार गठन भएको छ, तर अझै पनि धेरै जनालाई परिवर्तनको अनुभूतिले छुन भने बाँकी नै छ। शुक्लाबाट समाचारका लागि विजया लक्ष्मी गुरुङ।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। लामो समय भइसक्दा समेत राज्यले द्वन्द पीडितहरूको घाउमा मरम लगाउन नसक्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
म आफै स्वयं द्वन्द पीडित भएको हुनाले र म अहिले आफू पीडित भएको हुनाले सबै पीडितहरूकै आवाज उठाउनको लागि एडभोकेसी गर्नको लागि म द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र नामको संस्था खोलेर अहिले समाजमा सेवा गरिराखेको छु। सिंहचन्द अब राज्यकै उदासीनताकै कारणले भनौँ, अहिलेसम्म द्वन्द पीडितहरू जो 2052 साल पश्चात विगतमा द्वन्द भयो 10 वर्ष द्वन्द, त्यो 10 वर्षे द्वन्दमा धेरै व्यक्तिहरू पीडित भएको अवस्था छ। र अब यसमा राज्यले द्वन्द पीडितहरूका लागि राज्यको डाटा एनजिओ आइएनजिओले गरेको डाटाहरूमा पनि फरक छ, त्यस कारण पनि अब यहाँ राज्यको उदासीनता देखिएको अवस्था छ। र अब द्वन्द पीडितहरूका घाउमा मरमपट्टी लगाउने, द्वन्द पीडितहरूका परिवारका व्यक्तिहरूलाई राहत स्वरूप अथवा उनीहरूको पुनर्स्थापनाका कुराहरू राज्यबाट हुन सकिरहेको अवस्था छैन। केही तत्काल केही राहतहरू प्रदान गरियो, तर त्यो राहतहरू पनि जसको बोलवाला छ, जसको माथिका व्यक्तिहरू छन्, जसका पहुँच छ, उनीहरूले मात्रै लिएको र अझ पनि कतिपय व्यक्तिहरू द्वन्दको समयमा यो हिंसाबाट पीडित भएका महिलाहरू त अझ बाहिर निस्किन नसकेको अवस्था छ, किनभने उनीहरूले न्याय पाउने आशा मारिसकेका छन् र राज्यले यसप्रति ध्यान दिन नसकेको अवस्था चाहिँ हो।
द्वन्द पीडितहरू अहिले पनि उनीहरूको पीडामा मलम नलगाउनुको पछाडि राज्यले चाहिँ एकदमै यो राज्यको उदासीनता हो। वास्तविक रूपमा द्वन्द पीडितहरूको पहिचान अहिलेसम्म पनि राज्यले एकिन रूपमा गर्न सकेको छैन। अहिले पनि विभिन्न ओडाहरूमा वास्तविक द्वन्द पीडित को छन्, कहाँ छन् भन्ने कुरा पनि तथ्याङ्कको रूपमा राख्न सकेको अवस्था छैन। तसर्थ यो राज्यको एउटा कमजोर पक्ष हो, जसले गर्दाखेरि जुन द्वन्द पीडितहरू छन् उनीहरूलाई उनीहरूका अधिकार, उनीहरूलाई पीडितहरूलाई राहत र पुनस्थापनाको र पुनर्मिलनका कुराहरू अझ पनि विस्थापितहरू छन्, त्यो विस्थापितहरूलाई स्थापित भइसकेपछि उनीहरू कहाँ छन् के छन् उनीहरूको अवस्थाको बारेमा राज्यले बुझ्न नसकेको अवस्था छ।
अब द्वन्द पीडितहरूको इस्यु भनेको त धेरै लामो भइसक्यो होइन, देशमा धेरै किसिमको परिवर्तनहरू आइसके, तर द्वन्द पीडितको इस्युलाई चाहिँ एड्रेस नगर्नु भन्ने त्यो एकदमै राज्यको इन्सेन्सिटिभिटी भनौँ न, संवेदनशीलताको कमी नै देखिन्छ होइन। अब द्वन्दबाट पीडित त्यत्रो ठुलो समुदाय छ, अहिले पनि दुःखमा पीडामा छ, कतिजनाको मानसिक शारीरिक र आर्थिक रूपको त्यो घाउ छ, त्यो चाहिँ एड्रेस भएको छैन। त्यसको मुख्य कारण मैले चाहिँ के देख्छु भनेपछि गभर्मेन्ट र गभर्मेन्टमा बसिरहेको सम्बन्धित व्यक्तिहरूको संवेदनशीलता नै कम भएको हो कि त्यो इस्युमा।
बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव देखिएको छ। जनप्रतिनिधि आएको एक वर्ष बिते पनि खानेपानी जस्ता आधारभूत आवश्यकता सम्बोधन नहुँदा बझाङवासीले जनप्रतिनिधिप्रति गुनासो गर्न थालेका छन्। विश्वमै जलस्रोतको सम्पन्न देश भनेर कहलिएको नेपालका अधिकांश ठाउँमा शुद्ध खानेपानीको सुअवस्था उपलब्ध छैन। त्यसमा पनि बझाङका जनता यति बेला खानेपानीको अभावमा बाँचिरहेका छन्। बझाङको ग्रामीण भेग मात्र होइन, सदरमुकामका जनता समेत अहिले धमिलो पानी पिउन बाध्य भएका छन्। एक वर्षसम्म पनि सामान्य समस्या सम्बोधन नहुँदा स्थानीय जनप्रतिनिधिहरूले चुनावी माहौलमा दिएका आश्वासन र प्रतिबद्धता नराम्रै सीमित भएको गुनासो धेरैको रहेको छ। डोटीका ग्रामीण भेगबाट वन्यजन्तुको चोरी सिकारी गर्ने क्रम बढेको छ, तर चोरी सिकारी नियन्त्रण गर्न प्रभावकारी काम हुन सकेको छैन। जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा, मृग, बदेल, घोरल, कालिच लगायतका वन्यजन्तुको चोरी सिकारी हुने गरे पनि नियन्त्रणका लागि प्रभावकारी काम नभएको स्थानीय बासिन्दाको भनाइरहेको छ। ग्रामीण भेगबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाई छिमेकी तराईका जिल्ला र काठमाडौँसम्म पुर्याउने गरेका छन्। सँगसँगै जङ्गलबाट बहुमूल्य जडीबुटी समेत ओसारपसार हुने गरेको उनीहरूको भनाइरहेको छ। वन्यजन्तुको चोरी सिकारी र ओसार पसार बढेको गुनासो आएपछि महाभारत श्रृङ्खला अन्तर्गतको तेलेलेक वनमा जिल्ला वन कार्यालय, शिखर नगरपालिकाका प्रतिनिधि, राजनीतिक दलका नेता र पत्रकारले अनुगमन समेत गरेका छन्। अनुगमनमा तस्करले वन्यजन्तु मार्ने तयका, मारेका वन्यजन्तुका हड्डी छाला, चोरी सिकारीमा संलग्न गरेको वासस्थान र प्रयोग गर्ने नाका तथा उनीहरूले प्रयोग गरेका सामग्री फेला परेको डोटीका जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले जानकारी दिनुभयो। डडेलधुराका 57 दलित परिवारलाई जस्ताबाता वितरण गरिएको छ। डडेलधुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खर मुक्त बनाउन जस्ताबाता वितरण गरेको हो। भागेश्वर गाउँपालिका 4 57 परिवार दलितलाई जस्ताबाता वितरण गरेको गाउँपालिकाका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी दिनुभयो। दलितले घरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकोले उनीहरूलाई खरमुक्त घर निर्माणमा सेवा पुर्याउनका लागि जस्ता वितरण गरिएको जनाइएको छ। वर्षौंदेखि सञ्चालन गरेको आरन व्यवसाय पनि नियमित गराउनका लागि जस्ता पत्ता उपलब्ध गराई सहयोग गरेको अध्यक्ष भट्टको भनाइरहेको छ। भागेश्वर 4 बन्चुल ढुङ्गरी लगायत गाउँका 57 दलित परिवारलाई जस्ता पत्ता वितरण गरिएको हो। उनीहरूको आय आर्जनमा वृद्धिका लागि र उनीहरूले गर्दै आएको आरन व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गराउन गाउँपालिकाले जस्ता पत्ता वितरण गरेको प्रति गाउँपालिकाले जनाएको छ। आयस्रोत न्यून भएका र वर्षाको समयमा उनीहरूले गर्दै आएको पुर्ख्यौली व्यवसायलाई नियमित सञ्चालन गराउनका लागि निशुल्क रूपमा पत्ता वितरण गरिएको अध्यक्ष भट्टको भनाइरहेको छ। कैलालीको धनगढी उपमहानगरपालिका 4 भगवती टोलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज बिहान करिब 8:15 से एक प 838 नम्बरको ट्रिपरले म एक प 3380 नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर 13 बोरा डाँडेकी 49 वर्षीय पार्वती अवस्थीको घटनास्थलमै ज्यान गएको हो। मोटरसाइकल चालक 52 वर्षका हेमराज अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरि ओलीले जानकारी दिनुभयो। उहाँको अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएकी पार्वती र घाइते हेमराज श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक र ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। त्यसै गरी कैलालीको मोहनापुल अन्तरिया 6 लेन सडकमा निर्माण भइरहेको डाइभर्सनका लागि खनिएको खाल्टोमा जीप खस्दा 4 भारतीय नागरिक घाइते भएका छन्। अन्तरिया स्थित मनिषा पेट्रोल पम्प नजिकैको खाल्टोमा गइराति 9:30 युपी 11X 7806 नम्बरको जीप खाल्टोमा खस्दा 4 घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओली चीनको 6 भ्रमणका लागि बेजिङ जानुभएको छ। प्रधानमन्त्री ओलीले चीनसँग रेल ऊर्जा सहयोग पुनर्निर्माणका विषयमा हस्ताक्षर हुने बताउनु भएको छ। हिजो सङ्घीय संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको ढाँचामा छलफल हुने बताउनु भएको थियो। आफू अघिल्लो पटक प्रधानमन्त्री भएर चीन जाँदा भएका सम्झौता तथा संयुक्त वक्तव्यमा उल्लेख भएका विषयमा चिनिया पक्षसँग कुराकानी हुने पनि ओलीले जानकारी दिनुभएको थियो। नेपाली काङ्ग्रेसका शीर्ष नेताले कम्युनिस्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन्। आजदेखि हेटौडामा सुरु भएको जिल्ला सभापति भेलामा बोल्दै शीर्ष नेताले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्नु, व्यापारीलाई धम्काउने जस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने जिकिर गरेका छन्। भेलाको उद्घाटन गर्दै काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकपछि अर्को गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विदेशीसँग लम्पसार परेको आरोप लगाएका छन्। आफूले थुप्रै काम राम्रा गर्न खोजे पनि निर्वाचनको समय भएकाले सम्भव नभएको भन्दै उहाँले एकपटक चुनाव हार्दैमा निराश हुनु नपर्ने बताउनुभयो। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वर्तमान सरकार अधिनायकवादतर्फ लम्केको सङ्केत देखिन लागेको आरोप लगाएका छन्। उहाँले सरकारले भोट नहालेकै शङ्कामा विकासमा पनि विभेद गरेको दावी गर्नुभयो। काङ्ग्रेस उपसभापति बिमलेन्द्र निधिले विवादभन्दा पनि पार्टीलाई सुदृढ बनाउन र 5 काङ्ग्रेसको बहुमतको सरकार बनाउने गरी काम गर्न जिल्ला सभापतिहरू आग्रह गर्नुभयो। कार्यक्रममा काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइराला र संसदीय दलका उपनेता विजय कुमार गच्छेदारले गुटगत राजनीति त्याग्दै पार्टीलाई एक ढिक्का बनाउन पार्टी शीर्ष नेतृत्व र जिल्ला सभापतिलाई आग्रह गर्नुभयो। 3 चल्ने भेलामा 77 जिल्लाका पार्टी सभापति र केन्द्रीय समिति सदस्यहरूको सहभागिता रहेको छ। बाजुराको बुढीगङ्गा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बुढीगङ्गाले हात पारेको छ। आयोजक बुढीगङ्गाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि हात पारेको हो। घरेलु मैदानमा बुढीगङ्गाले अन्तिम चरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दावेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। बुढीगङ्गाले जितसँगै 55,555 नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले 33,333 नगद प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिनुभयो। विश्वकप फुटबलमा समूह का पहिलो चरणका खेल आज सकिँदैछन्। आज समूह एचका दुई खेल भइसँगै पहिलो चरणका खेल सकिनेछन्। समूह एचको पहिलो खेलमा आज जापान र कोलम्बिया भिड्नेछन्। यो खेल रुसको सनान स्कमा रहेको मोरोदो भिया एरिनामा नेपाली समयअनुसार आज साँझ 5:45 सुरु भएको छ। यदि यही समूहको दोस्रो खेलमा पोल्यान्ड र सेनेगल भिड्नेछन्। यो खेल राति 9:09 मस्को स्थित स्पार्टक स्टेडियममा हुनेछ। आजदेखि समूहका दोस्रो चरणका खेल पनि सुरु हुनेछन्। राति 12:00 सेन्ट पिटर्सबर्गमा रुस र इजिप्ट भिड्नेछन्। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रदेश नम्बर 7 आन्तरिक पर्यटन प्रवर्धनका लागि हाम्रो प्रदेश राम्रो प्रदेश भन्ने नाराका साथ पर्यटन सम्बन्धी गतिविधि सञ्चालन हुने। आज कञ्चनपुरमा बाढी कृत्रिम नमुना अभ्यास गरियो। डडेलधुरामा सूचनाको हकको प्रभावकारी रूपमा कार्यान्वयन नभएको पत्रकारहरूको गुनासो। दोटीका ग्रामीण भेगबाट वन्यजन्तुको चोरी सिकारी गर्ने क्रम बढ्दै। 6 दिने भ्रमणका लागि प्रधानमन्त्री ओली बेजिङ प्रस्थान। सरकार अधिनायक बातर्फ उन्मुख भएको काङ्ग्रेस शीर्ष नेताको आरोप। र विश्वकप फुटबलमा पहिलो चरणका खेल आज सकिँदै। हस्त, यसको साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद। सुन्दै गर्नुहोला शुक्ल फाटा एफएम। नमस्कार।